नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नागरिकको सहयोग बिना कोरोना विरुद्धको लडाई जित्न नसकिने सरकारको भनाई, दुःखमा परेकाहरूलाई सहयोग गर्न आग्रह।
मानिसको सेवा गर्नु नै भगवानको सेवा गर्नु हो भन्ने सोची सबै व्यक्तिहरू सहयोग र सेवामा जुट्नु पनि भएको छ।
पर्यटन व्यवसाय पुरानै लयमा फर्कने लामो समय लाग्ने विज्ञको भनाई, सरकार र निजी क्षेत्रको सहकार्य जरूरी।
नेपाली काङ्ग्रेसभित्र विवाद चर्किँदै सभापति देउवाले एकलौटी गरिरहेको पौडेल र सिटौला पक्षको आरोप।
जापानमा आँधी प्रभावित क्षेत्रका 11 लाख नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन, 5 लाख घर परिवार प्रभावित।
र नेसन्स लिग फुटबलमा आज 8 खेल हुँदै बार्सिलोनाका खेलाडी लियोनल मेसी आजबाट प्रशिक्षणमा फर्कदै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
धेरै छन् बचतका खुशीहरू, बचत गरौ ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान जानेको संख्या 300 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको 24 घण्टामा थप 11 जनाको ज्यान गएसँगै नेपालमा मृतकको संख्या 300 पुगेको हो। पछिल्लो 24 घण्टामा मोरङ, सिराहा, सर्लाही, दोलखा, मकवानपुर र बाँकेमा 1-1 जना पुरुष तथा काठमाडौँमा 3 र कास्कीमा 1 जना महिलाको ज्यान गएको मन्त्रालयले जनाएको छ। यसैबीच पछिल्लो 24 घण्टामा 1736 जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या 30,677 पुगेको छ। थप 979 जना संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या 47,236 पुगेको छ। पछिल्लो 24 घण्टामा 9,218 जनाको पीसीआर विधि मार्फत परीक्षण गर्दा 979 जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। अब नेपालमा 17,259 जना मात्रै सक्रिय संक्रमित रहेका छन्। पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकामा 326 जनामा भाइरस संक्रमण पुष्टि भएको छ। यसैबीच सरकारले सामूहिक प्रतिबद्धता र सहभागिता बिना कोरोना विरुद्धको लडाईमा सफलता नमिल्ने बताएको छ। स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले यसको नियन्त्रणको लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो।
COVID-19 मुख्य रूपमा सामाजिक र आर्थिक अवस्थालाई नराम्ररी प्रभाव पारेको छ। यसले दिगो विकासमा नकारात्मक प्रभाव पारे देखिन्छ। नेपालमा यो दोस्रो चरणको लकडाउन भइरहेको छ र केही दिनपछि समयावधि पनि समाप्त हुँदैछ। काठमाडौँ उपत्यका लगायत वीरगंज, भरतपुर, विराटनगर, बुटवल, नेपालगंज, धनगढ़ी जस्ता बाक्लो बस्ती भएका स्थानहरूमा अझ पनि संक्रमण वृद्धि भएको अवस्था छ। यस्तो अवस्थामा विशेष गरी गरीब तथा श्रमजीवी व्यक्तिहरूमा यस समस्याबाट अप्ठ्यारो अवस्था सृजना भएको छ। त्यसकारण मानिसको सेवा गर्नु नै भगवानको सेवा गर्नु हो भन्ने सोची सबै व्यक्तिहरू समुदाय, संघ, संगठनहरूबाट सहयोग र सेवामा जुट्नु पनि भएको छ। कोविड विरुद्धको लडाईमा सबै तह र तबकाबाट सामूहिक प्रतिबद्धता एवं कार्यान्वयन भएमा मात्र सफलता हात पर्दछ।
यसैबीच विराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोना भाइरसलाई सामान्य आकलन नगर्न आग्रह गर्नुभएको छ। आफू पनि कोरोना संक्रमण भएर निको हुनुभएका डाक्टर कार्कीले कोरोनाले कसलाई कति असर गर्छ भन्ने थाहा नभएकोले कोरोनाबाट बच्नु नै बुद्धिमानी हुने बताउनुभयो। आफूलाई संक्रमण हुँदा निकै जटिल अवस्था आएको भन्दै यस्तो अवस्था जसलाई पनि आउन सक्ने डाक्टर कार्कीको भनाइ छ।
यो रोगले कसैलाई पनि छोड्दैन, चाहे त्यो बालक होस्, चाहे जवान होस्, चाहे वृद्ध होस्। यो संक्रमण भइसकेपछि यसले कुन रूप लिन्छ भन्ने कुरा तपाईँहरू सोच्न पनि सक्नुहुन्न। यसको तितो अनुभव त म स्वयंलाई छ। जस्तो म सिनियर चिकित्सक हो, म आफै चाहिँ नि अभियन्ता भएर चाहिँ नि कोभिडको बारेमा विभिन्न कार्यक्रममा बोल्दै मान्छेलाई सिकाउँदै हिँड्थेँ। दुर्भाग्यवश आजभन्दा एक महिना अगाडि आफै संक्रमणमा परेँ, र संक्रमण मात्रै होइन, म चाहिँ नि यदि समयमा मैले राम्रो उपचार नपाएको भए आज चाहिँ नि 13-14-15-18 दिन मेरो सकिसक्थ्यो। म चाहिँ अलमोस्ट सोच्नुहोस् मृत्युको मुखबाट बाँचेर आएको मान्छे हो। त्यसैले म यहाँहरूलाई के भन्छु भने कुनै पनि प्यारामिटरमा यसलाई अन्डरएस्टिमेट नगरौँ, र सरकारले जुन कोभिडप्रति दिएको साधारण चाहिने सुझाव छ, जस्तो भनौँ सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, सेनिटाइजको चाहिने आवश्यकता अनुसारले त्यसलाई मिसयुज नगर्ने तर युज गर्ने, यही कुरा हामी बार बार दोहोऱ्याउँछौँ, र अहिले पनि हामीले यही कुरा दोहोऱ्याउनु मलाई पनि यही उचित किन लाग्छ भने मैले के बुझेँ भन्दाखेरि रोग लाग्नु भन्दा रोग नलाग्नु नै सबैभन्दा उत्तम रहेछ। त्यसैले हामी भन्छौँ प्रिभेन्सन इज बेटर देन क्योर। अझै पनि हामीले कोभिडलाई राम्ररी बुझिसकेका छैनौँ, अझै पनि थाहा छैन संक्रमण भइसकेको बिमारीलाई भोलिको दिनमा कस्तो चाहिने, यसले नकारात्मक असर पार्छ त्यो पनि हामीले बुझेको छैनौँ। त्यसैले आज म मोस्टली फोकस यहीमा गर्छु कि प्रिभेन्सन इज बेटर देन क्योर। प्लिज सबैजनाले सरकारले जुन नीति ल्याएको छ, जसलाई बारम्बार भनेको छ, यो कुरालाई हामीले अक्षर अक्षर पालना गर्न जरुरी छ।
यसैबीच कोरोना भाइरस संक्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया शुरू भएको छ। प्रदेश पाँचका झण्डै 100 जनामा आयुर्वेदिक औषधिको परीक्षणको लागि प्रक्रिया शुरू गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवालीले बताउनुभयो। यो औषधि सामान्य लक्षण देखिएकाहरूलाई दिने र त्यसपछि लक्षण र अस्पताल बसाई कति घट्यो भन्ने हेर्नुको साथै रगतमा केही परिवर्तन आए नआएको जाँच गर्ने डाक्टर गेवालीले बताउनुभयो। जेठी मधु र त्रिकुटको मिश्रण बनाएर तयार पारिएको आयुर्वेदिक औषधि बिरामीलाई खाना खानु अघि खुवाउने उहाँले बताउनुभयो।
यसैबीच अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष विभिन्न सरुवा रोगको संक्रमण कम देखिएको छ। अघिल्ला वर्षहरूमा डेङ्गी, स्कब टाइफस, जन्डिस, झाडा पखाला लगायतका सरुवा रोगको बिरामीका कारण अस्पताल भरिभराउ हुनेमा यो वर्ष यो समयसम्म चाप निकै कम रहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। सबैजसो रोग सरसफाई र खानपानसँग जोडिएर आउने र कोरोना संक्रमणबाट बच्न मानिसले सरसफाई र खानपानमा ध्यान दिएकोले पनि अन्य सरुवा रोगको जोखिम कम भएको हुन सक्ने डाक्टर पाण्डेको भनाइ छ।
पर्यटन क्षेत्रका विज्ञहरूले कोरोना भाइरसका कारण खसिएको नेपालको पर्यटन व्यवसायलाई लयमा फर्काउन कम्तीमा पनि 4 वर्ष लाग्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज सिजनले गरेको भर्चुअल अन्तर्क्रियामा विज्ञहरूले कोरोनाको महामारी छिट्टै अन्त्य नहुने र अन्त्य भए पनि पर्यटक ढुक्कले घुम्नेमा शंका रहेको बताएका हुन्। कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकोले सरकार, निजी क्षेत्र लगायतका निकायले गरेका कामहरूलाई उद्गम बजारसम्म जानकारी गराउनु पर्ने बताउनुभयो। कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको उहाँले बताउनुभयो। भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालिको समस्या भने केही फरक भएकोले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने श्रेष्ठको भनाइ छ। यसै गरी पर्यटन वर्ष सन् 2011 संयोजक योगेन्द्र साकियले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन 4-5 वर्ष लाग्ने बताउनुभयो।
कोरोना भाइरसको महामारीका कारण हिमाली जिल्लाहरूको शैक्षिक सत्र अन्यलमा परेको छ। फागुन महिनाबाटै नयाँ शैक्षिक सत्र शुरू भएका हिमाली जिल्लामा मंगसिर महिनामा अन्तिम परीक्षा गर्ने व्यवस्था छ। तर शैक्षिक सत्र शुरू भएकोले तर शैक्षिक सत्र शुरू भएको केही दिनमै भएको लकडाउनले पठन पाठन रोकिएको छ। चाँडै शैक्षिक सत्र शुरू हुने मनाङ, मुस्ताङ, हुम्ला, मुगु र डोल्पाको शैक्षिक सत्र अन्तिम चरणमा पुगेकोले के गर्ने भन्ने बारेमा छलफल भइरहेको शिक्षा विभागका योजना तथा अनुगमन शाखाका निर्देशक घनश्याम आचार्यले बताउनुभयो।
नेपाली सेनाको वीरदल गण सूर्य विनायक भक्तपुरले एकै दिनमा 225 सयको आइसोलेसन वार्ड तयार पारेको छ। कोरोनाको महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र उनका आश्रित परिवारमा कोरोना संक्रमण भए उपचारका लागि राख्न आइसोलेसन वार्ड तयार पारेको हो। वीरदल गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले महाविद्यालयको भवनको 25 कोठामा प्रति कोठा 6 देखि 10 बेड रहेको 150 सयको आइसोलेसन वार्ड एक दिनमा तयार पारेको बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोरोनाको लक्षण त चिनिएला, तर कुन मान्छेले कसलाई लोलाई फकै बेच्न सक्छन् भन्ने चाहिँ चिन्न नसकिने रहेछ भाइ।
त्यही त दिदी, त्यस्ता दलाल त आफन्त नाता गोता साथीभाइ जो पनि हुन सक्छन् रे। फेरि
हो त, आपद विपद महामारीका बेला यस्ता दलालहरू त झन बढी सक्रिय हुन्छन्।
हो, अप्ठ्यारो बेलाको फाइदा उठाई, राम्रो काम, धेरै तलब, सुख सुविधाको लोभ लालच देखाई, ललाई फकाई, माया जालमा पारी, बिहे गर्छु भनी वा बिहेनी गरेर लैजाने र अलपत्र पार्ने, नराम्रो काम गर्न लगाउने र बेचदिनेहरू आफ्नै मान्छे पनि हुन सक्छन्। यसो गर्न खोज्ने जो कोहीको गतिविधि, व्यवहार र नियत बुझौ। शंका लागेमा नजिकको प्रहरी कार्यालयमा वा 100 वा 1177 फोन गरी खबर गरौ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विनरक इन्टरनेशनलको सहयोगमा नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
सिप तथा कौशल हुँदाहुँदै पनि रोजगारी नपाएर चिन्तामा रहनुभएका अथवा विदेश गएर कमाएर परिवार पाल्ने सोच बनाइरहनुभएका सबैले अब नेपालमै काम पाउन सम्भव छ। रोजगारी.com गएर आजै आफ्नो नाम दर्ता गराउनुहोस्। रोजगारी.com सिप तथा रोजगारी सर्भिसेसद्वारा प्रवर्धित।
कक्षा 9 र 10 का विद्यार्थीलाई घरमै बसी बसी सजिलो गरी पढ्ने तरिका सिकाउने कार्यक्रम
सजिलो सिकाई।
सजिलो सिकाईमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, गणित, अंग्रेजी र विज्ञानका कक्षाहरू भइरहेका छन्।
यी विषयमा तपाईँका प्रश्न शिक्षकसम्म पठाउनका लागि हामीलाई 1660015556 फोन गर्नुहोस् र आफ्नो प्रश्न आफ्नै आवाजमा रेकर्ड गर्नुहोस्।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नागरिकको सहयोग बिना कोरोना विरुद्धको लडाईँ जित्न नसकिने सरकारको भनाई, दुःखमा परेकाहरूलाई सहयोग गर्न आग्रह, थप 1736 कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज, पर्यटन व्यवसाय पुरानै लयमा फर्कन लामो समय लाग्ने विज्ञहरूको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। पार्टीको 14 महाधिवेशनको मिति नजिकै गर्दा नेपाली काँग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ। सभापति शेरबहादुर देउवाले आफू खुशी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै अरू पक्षले असन्तुष्टि जनाउँदै आएका छन्। महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरूको आरोप छ। रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका नेताहरूले सभापतिले आफ्नो निर्णय नसच्याए धरना दिनेदेखि लिएर आमरण अनशन बस्नेसम्मको चेतावनी दिएका छन्। देउवा पक्षका नेताहरूले भने विभाग गठन र शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिने निर्णय स्वाभाविक भएको दावी गरेका छन्। नेता मीन विश्वकर्माले भने सभापति देउवाले विधान अनुसार 6 महिनाभित्र नै पार्टीका विभाग लगायत सबै अङ्गहरूलाई विस्तार गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेको बताउनुभयो। काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिले विधान विपरीत गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाउनुभयो। सभापति देउवा विधान विपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी पनि गरेको छ। विधान अनुसार 4 वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रूपान्तरण भएपछि सभापति देउवाले संगठनलाई विस्तार गर्नुभएको हो।
यसैबीच झण्डै 1.5 महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक आउँदो शुक्रबार बस्ने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलको बैठकले 26 गते शुक्रबार स्थायी कमिटिको बैठक बोलाउने निर्णय गरेको हो। प्रधानमन्त्रीले विधि र पद्धति मिचेर निर्णय गरेको, सरकार चलाएको, पार्टीका निर्णय नमानेको, सरकारको बदनाम हुने गरी नियुक्ति र निर्णय गरेको लगायतका आरोप लागेपछि गएको साउन 13 गते यता स्थायी कमिटिको बैठक बस्न सकेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं नागरिकको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ। निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले राष्ट्र सेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं नागरिकका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभयो। यसैबीच सरकारले हरेक वर्ष निजामती सेवा दिवसको दिन सर्वोत्कृष्ट पुरस्कारको लागि यो वर्ष कर्मचारी भेटेन। मुख्य सचिवको नेतृत्वमा बनेको समितिले 2,00,000 रुपियाँ राशिको उत्कृष्ट पुरस्कारको लागि कुनै पनि कर्मचारीको नाम सिफारिश गरेको छैन। समितिले 1,00,000 रुपियाँ पाउने पुरस्कार उत्कृष्ट कर्मचारी 10 छनौट गरेको छ भने 50,000 रुपियाँ राशिको निजामती सेवा पुरस्कार पाउने 30 नाम टुङ्गो लगाएको छ।
यसैबीच सरकारले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई 3 दिनभित्र आफ्नो कार्यालयमा पुगिसक्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृतहरू आफू खुसी विदामा बसिरहेकोले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा पनि असर पुगेकोले 3 दिनभित्र कार्यालयमा हाजिर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो। निर्देशन अटेर गरेर 3 दिनभित्र पनि कार्यालयमा उपस्थित नभए विभागीय कार्यवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।
सप्तरीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिकको कुटपिटबाट एकजना नेपालीको ज्यान गएको छ। दसगजा क्षेत्रमा भारतीयले कुटपिट गर्दा डाक्नेस चोरी नगरपालिका 6 कटैयाका 55 वर्षीय रामदेव यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी तिलक भारतीले जानकारी दिनुभयो। दसगजा क्षेत्रमा नेपालीले लगाएको धान बालीमा भारतीयले भैँसीलाई चरीचरण गराएको विषयमा विवाद हुँदा कुटपिट र हत्या भएको प्रहरीको अनुमान छ। घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सरकारले जग्गाको कित्ताकाट फेरि खुलाएको छ। 2074 सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले गएको बिहिबार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ। यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो।
सर्लाहीमा किसानले उखु बिक्री गरे बापत झण्डै 24 करोड रुपियाँ अझै पाएका छैनन्। धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले किसानलाई 24 करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानको गुनासो छ। उखुको बकेउदा रकम नपाएको भन्दै गत पुसमा काठमाडौँमा आन्दोलन गरेका उखु किसान र सरकारबीच 2 महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो। पुस 18 सम्झौता भएपछि केही उद्योगले भुक्तानी शुरू गरे पनि अन्नपूर्ण चिनी मिलले दिएको छैन। आफूहरू काठमाडौँ गएर धरनामा बस्दा माग सुने जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको मणिथापुरका किसान राम प्रताप महतोले बताउनुभयो।
यस्तै कृषिको व्यावसायिकीकरण गर्न इलाममा सरकारले अनुदान दिएको छ। इलामका किसानका लागि 6,72,00,000 रुपियाँ अनुदान सरकारले दिने भएको हो। 10 पालिकाका व्यावसायिक कृषिको लागि प्रदेशको 3,46,00,000 र संघको 3,26,00,000 गरी कुल 6,72,00,000 रुपियाँ बराबरको अनुदान दिइने कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो। कृषि पेसामा आबद्ध किसानको लागि प्रदेश सरकारको अनुदानमा 75% र संघको अनुदानमा 50% छुटमा रकम उपलब्ध गराउने केन्द्रका अधिकृत पन्तले बताउनुभयो।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ 25 गतेदेखि सबै व्यवसायीलाई नियमित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। नाडाको पदाधिकारी बैठकले भदौ 24 गतेसम्म निषेधाज्ञाको समय रहेकोले 25 गतेदेखि नियमित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो। नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले 180 दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायहरूलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरेको बताउनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौँ त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ, घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यौ, पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ। कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर। पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने, कि कसो?
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको पर्दैन थियो नि नयाँ कुर्सी?
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर।
Vibom Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-140, 9810-90-140.
Vibom, change your perception.
स्वरोजगार बनाऊ मन के कमाऊ, अपनो पहचान अपने बनाऊ, सिटीजन लीडर बनना पाइने ऑफर क्या दामी, अपनो खुट्टा में आप उभ्यू बनाऊ स्वाभिमानी, सिटीजन स्वरोजगार अभियान, सिटीजन लाइफ इंश्योरेंस को साथ मां
सिटिजन लाइफ मा अवसर नै अवसर, विश्व स्तरीय अभिकर्ता तालिमले सामाजिक प्रतिष्ठा नेतृत्व क्षमता सँग व्यक्तित्व विकास गरौं, आफूले रोजेको समयमा खोजेको आमदानी कमाउँदै अघि बढौं। विस्तृत जानकारीका लागि 5316000 वा कम्पनीको फेसबुक पेज वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोला।
सिटिजन लाइफ इन्स्योरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कपिलवस्तुका वरिष्ठ पत्रकार बनारसी वर्माको मृत्यु भएको छ। 20 वर्षभन्दा लामो समय नेपाल टेलिभिजन र स्थानीय संचार माध्यम मार्फत पत्रकारिता गरिरहनुभएका 62 वर्षका वर्मालाई मधुमेह, उच्च रक्तचाप र मृगौलाको रोग थियो। उहाँमा कोरोना संक्रमण पनि पुष्टि भएको छ।
ताप्लेजुङको श्रीजङ्गाना गाउँपालिका वडा नम्बर 4 तेल्लोकमा पहिरोमा परेर 2 ज्यान गएको छ। पहिरोमा पुरिएका राजु लिम्बू र विष्णुदास सेवेको ज्यान गएको ताप्लेजुङ प्रहरीले जनाएको छ। ताप्लेजुङमै माछा मार्ने क्रममा तावा खोलाले बगाएर सिदिङमा गाउँपालिका 7 सूर्यमान लिम्बूको ज्यान गएको छ भने सुमन लिम्बू बेपत्ता भएका छन्।
प्रहरीले सर्लाहीको विभिन्न ठाउँबाट 2 दिनमा 14,000 लिटर अवैध घरेलु जाँड रक्सी नष्ट गरेको छ। हिजो र आज इलाका प्रहरी कार्यालय बरथवाबाट खटिएको गस्ती टोलीले विभिन्न ठाउँमा गरेर जाँड रक्सी नष्ट गरेको हो।
बझाङमा 2 पाटे बाघको छाला र हड्डी सहित 2 पक्राउ परेका छन्। गैराती बुङ्गाल गाउँपालिका 3 हरजित बोहरा र वीरेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कपिलवस्तुमा निषेधाज्ञा 1 हप्ताका लागि थपिएको छ। चिया, खाजा पसल, रेस्टुरेन्ट र सैलुन तथा ब्युटी पार्लर बाहेकका पसल व्यवसायहरू बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म खोल्न पाउने गरी 1 हप्ता निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
जुम्लामा कोरोना संक्रमितलाई योगा अभ्यास गराउन थालिएको छ। संक्रमितको प्रतिरक्षा प्रणाली बलियो बनाउन योगा अभ्यास थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेद डाक्टर प्रतिभा शर्माले जानकारी दिनुभयो।
झण्डै 35 वर्ष अघि निर्माण भएको पर्वत जिल्ला कारागार जीर्ण हुँदा कैदी बन्दी व्यवस्थापनमा समस्या भएको छ। महिला कैदी बन्दीहरू राखिएको भागतर्फको 20 मिटर लामो मुख्य सुरक्षा पर्खाल भत्किएपछि अहिले कारागार प्रशासनलाई व्यवस्थापनमा समस्या भएको हो।
लमजुङको सुन्दर बजार नगरपालिकाको लेखपानी हापुन डाँडा चिरा चिरा परेर भाँसिँदै गएपछि स्थानीय त्रसित बनेका छन्। 10 दिनदेखि जमिन भाँसिएकोले रोटेपानी टोलका 8 घर धुरी पहिरोको उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष गोपाल प्रसाद मिश्रले बताउनुभयो।
नागरिकता कृत्य गरेको अभियोगमा 22 वर्ष अघि दोषी प्रमाणित भएर फरार रहेका तनहुँको भानु नगरपालिका वडा नम्बर 5 वडा अध्यक्ष प्रकाश मल्ललाई प्रहरीले पक्राउ गरेको छ।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। नेप्से आज 12.17 अङ्कले घटेर 1487.81 अङ्कमा झरेको छ।
निजामती सेवा दिवसका अवसरमा तपाईँले दिनुभएको प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं। समीरजी ट्विटरमा लेख्नुहुन्छ, निजामती कर्मचारीले म निजामती कर्मचारी हुँ भनेर गर्व गर्ने दिन आओस्, निजामती सेवा दिवसको शुभकामना। अनि शिवबहादुर अधिकारी लेख्नुहुन्छ, घुसखोरी बन्द होस्, भ्रष्टाचारको अन्त्य होस्, सुशासन कायम होस्, कर्मचारी ट्रेड युनियन खारेज होस्, निजामती कर्मचारी दिवसको शुभकामना। प्रदीप भट्टराईले पनि यस्तै खालको शुभकामना सन्देश दिनुभएको छ। उहाँ लेख्नुहुन्छ, कर्मचारी नागरिकका नोकर हुन्, मालिक होइनन्। नागरिकले दिने हुन्, कर्मचारीले लिने हुन्। नागरिकको काम गर्न कर्मचारी नियुक्ति भएका हुन्, घुस खान होइन। ढिलासुस्ती नगर्ने, घुस नखाने, नागरिकलाई पालन पोषण गर्ने भगवान सम्झने निजामती कर्मचारीलाई निजामती दिवसको शुभकामना। अनि आशिष गेवाली लेख्नुहुन्छ, जति ध्यान लोकसेवा पास गर्न लगाएको हो त्यति नै ध्यान सेवाग्राहीको सेवामा पनि होस्, अहिले लकडाउन मात्र समाधान होइन भन्ने बुद्धि फिरोस्, निजामती सेवा दिवसको शुभकामना। अनि सर्वोत्कृष्ट कर्मचारी नभेटिएको प्रसंगमा ट्विटरमा माइली महारानी नाम लेखेकी साथी लेख्नुहुन्छ, निजामती सेवामा यो साल पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएनन् रे, सबै सर्वोत्कृष्ट भएर एउटा मात्रै छान्न नसकेको हो कि पुरस्कारको रकम कतै लुकाएर पो हो कि त। अनि समीर लेख्नुहुन्छ, निजामती कर्मचारी दिवसको दिन पुरस्कार पाउनुपर्ने उत्कृष्ट निजामती कर्मचारी भेटिएनन् रे, छनौटको कसी र निर्णयको दायरा के हुन् र, एक वर्षसम्म त धेरै उत्कृष्ट कर्मचारी हुन्छन्, कसलाई दिने भनेर डिबेट हुनुपर्नेमा कोही भेटिएन रे, खारेज गर्दै भयो नि त लोकसेवा आयोग। अनि देवराज घिमिरे व्यङ्ग्यात्मक शैलीमा लेख्नुहुन्छ, यो समय निजामती कर्मचारीको हो, लकडाउनको समयमा निजामती कर्मचारी हुनुको मजा नै अर्कै छ, सबै निजामती कर्मचारीलाई निजामती सेवा दिवसको अवसरमा हार्दिक बधाई, प्रमोशन खानु छ भने झण्डा समाउन नबिर्सनुहोला। विचारको लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मिलन तिमल सिन्हा। अब नेपाल दर्पणमा अब विदेशका खबर। जापान सरकारले आँधी प्रभावित क्षेत्रका 11 लाख भन्दा धेरै मानिसलाई तत्काल सुरक्षित ठाउँमा सार्न निर्देशन दिएको छ। गैराती आएको हाइसेन नामक विशाल आँधीले जापानको दक्षिण पश्चिमी क्षेत्रका क्युसुल लगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ। थप क्षति गर्न सक्ने भन्दै सरकारले प्रभावित क्षेत्रका मानिसलाई सागा, नागासाकी, कुमामोतो र कागो सीमामा सार्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आँधीका कारण अहिलेसम्म कम्तीमा 50 जना घाइते भएको र 5 लाख घर परिवार प्रभावित भएका छन्। उनीहरूको घरमा अहिले विद्युत सञ्चार लगायतका सेवामा समस्या भएको छ।
झण्डै 5.5 महिनादेखि बन्द रहेको भारतको मेट्रो रेल सेवा आजदेखि शुरू भएको छ। कोरोना संक्रमण रोक्न गएको मार्च अन्त्यतिर लकडाउन गरिएसँगै मेट्रो रेलको सेवा पनि बन्द भएको थियो। संक्रमण बढ़िरहेका बेला प्रतिबन्धहरू हटाउँदै जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको भारतले मेट्रो रेल सेवा पनि शुरू गरेको बीबीसीले जनाएको छ। यात्रुहरूले स्टेशनको प्रवेशद्वारमा सैनिटाइजर लगाउने, ज्वरो नाप्ने, सम्भावित लक्षण हेर्ने जस्ता प्रक्रिया पूरा गरेर यात्रा शुरू गर्नुभन्दा 10-15 मिनट अघि रेलमा बसिसक्नुपर्ने खबरमा उल्लेख छ। व्यक्तिगत दूरी कायम गर्नुपर्ने, सतह छुन नपाइने, मास्क लगाउनुपर्ने, साथमा सैनिटाइजर हुनुपर्ने जस्ता व्यवस्थालाई कडाईका साथ पालना गर्ने गरी मेट्रो रेल शुरू गरिएको बीबीसीले जनाएको छ। भारतका सबै प्रान्तीय सरकारले आजदेखि शुरू गरेर क्रमिक रूपमा सबै ठाउँका मेट्रो रेल शुरू गर्ने केन्द्रीय सरकारले जनाएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। बार्सिलोनाका खेलाड़ी लियोनल मेसी आजबाट प्रशिक्षणमा फर्कँदैछन्। प्रशिक्षणको लागि मेसीले पीसीआर परीक्षण गरेका छन्। उनको रिपोर्ट नेगेटिभ आएमा आजदेखि बार्सिलोनाबाट प्रशिक्षण शुरू गर्ने स्पेनका संचार माध्यमले जनाएका छन्। बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण शुरू गरे पनि मेसीले भने क्लब छोड्नको लागि निवेदन दिएका कारण सहभागी हुन पाएका थिएनन्। तर फेरि एक वर्ष क्लबमा नै रहने निर्णय गरेपछि उनी प्रशिक्षणमा फर्कन लागेका हुन्।
र युईएफए नेशन्स लीग फुटबल अन्तर्गत आज 8 खेलहरू हुँदैछन्। इटलीले नेदरल्याण्डसँग उसैको मैदानमा राति 12:30 बजे खेल्नेछ। समूह एकमा रहेको इटलीले पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभेनियासँग बराबरी खेलेको थियो भने पहिलो खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको थियो। यस्तै आजै नर्वेले नर्दर्न आयरल्याण्डसँग, चेक रिपब्लिकले स्कटल्याण्डसँग, काजकिस्तानले बेलारूससँग खेल्नेछ। यस्तै इजरायलले स्लोभाकियासँग, अस्ट्रियाले रोमानियासँग र अल्बानियाले लिथुआनियासँग खेल्नेछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नागरिकको सहयोग बिना कोरोना विरुद्धको लड़ाई जित्न नसकिने सरकारको भनाई, दुःखमा परेकाहरूलाई सहयोग गर्न आग्रह।
पर्यटन व्यवसाय पुरानै लयमा फर्कन लामो समय लाग्ने विज्ञको भनाई, सरकार र निजी क्षेत्रको सहकार्य जरूरी।
नेपाली काङ्ग्रेसभित्र विवाद चर्किँदै सभापति देउवा पक्षले एकलौटी गरिरहेको पौडेल र सिटौला पक्षको आरोप।
जापानमा आधी प्रभावित क्षेत्रका 11 लाख नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन, 5 लाख घर परिवार प्रभावित।
र नेसन्स लिग फुटबलमा आज 8 खेल हुँदै बार्सिलोनाका खेलाडी लियोनल मेसी आजबाट प्रशिक्षणमा फर्कँदै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौ। कोरोनाको जोखिम कायमै रहेकोले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।